नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म पिटी लोप्सन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको बदलिँदो नेपाल आर्थिक विशेष कार्यक्रममा आज हामीसँग छन् कसरी उत्पादन हुन्छ अबको 10 वर्षमा 10,000 मेगावाट बिजुली, एक रिपोर्ट।
प्रतिबद्ध भयो भने त अनि त्यसपछि त नीति नियम पैसा संरचनाहरूको कुरा त त्यसपछि आउँछ र यो चाहिँ असम्भव कुरा केही पनि छैन।
विद्युत उत्पादन अनुमतिका लागि बेहोर्नु पर्ने झन्झट र जल विद्युत विकासका चुनौतीका बारेमा सिंगटी हाइड्रो इनर्जी प्रालीका कार्यकारी निर्देशक गणेश कार्कीसँग गरिएको कुराकानी।
लाइसेन्स लिनलाई उथेन, लाइसेन्स लिइसकेपछि त्यसलाई कार्यान्वयन गर्ने कन्स्ट्रक्सनको फेजमा आउनुसम्ममा झन्नै 9 मन्त्रालयबाट स्वीकृति लिनुपर्छ, तपाईँको झन्डै झन्डै 30-35 विभागमा जानुपर्छ।
सरकारले 10 वर्षमा 10,000 मेगावाट बिजुली उत्पादन गर्ने प्रतिबद्धता फेरि दोहोर्याएको छ। काठमाडौँमा हालै सम्पन्न ऊर्जा सम्मेलनमा 10 वर्षमा 10,000 मेगावाट बिजुली उत्पादन गर्ने गरी काम थालेको सरकारले जनाएको हो। पोहोर साल फागुनमा मन्त्री परिषदको बैठकले 10 वर्षमा 10,000 मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सहितको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकको अवधारणा पारित गरेको थियो। तर विगतको इतिहासलाई हेर्ने हो भने सरकारले 105 वर्षमा जम्मा 800 मेगावाट बिजुली मात्र उत्पादन गरेको देखिन्छ। 800 मेगावाट बिजुली उत्पादन गर्न 100 वर्ष लगाउने सरकारले 10 वर्षमा 10,000 मेगावाट बिजुली उत्पादन गर्न सम्भव होला त? के भन्छन् विज्ञहरू, सुनौ यो रिपोर्ट।
10,000 मेगावाट त 10 वर्षको थियो, त्यो बितिसक्यो। क्षतिपूर्ति सहितको लक्ष्य राख्नुपर्छ। हामीले क्षतिपूर्ति सहितको लक्ष्य राख्नलाई मेरो के प्रस्ताव छ भने अब 8,000 मेगावाट सरकारले बनाउनेछ। 8,000 मेगावाट प्राइभेट लगानीकर्ताहरूको नेतृत्वमा, 4,000 मेगावाट अन्तर्राष्ट्रिय लगानी सहितको मतलब एफडिआई लगायतको क्षेत्रबाट गर्दाखेरि अब लक्ष्य हाम्रो 20,000 मेगावाट हो। 10,000 मेगावाट पुरानो कुरा हो, त्यो क्षतिपूर्ति दिनुपर्छ। हामीले क्षतिपूर्ति सहित अब एकैचोटि हामी 20,000 मेगावाट पुर्याउनु पर्छ, यो सम्भव छ।
ऊर्जा मन्त्री जनार्दन शर्मा गत बिहिबार काठमाडौँमा भएको ऊर्जा सम्मेलनमा अबको 10 वर्षमा 20,000 मेगावाट बिजुली उत्पादन गर्नुपर्ने धारणा राख्दै, तर जसले विद्युत उत्पादन गर्नुपर्ने हो उनीहरू भने सरकार विगतमा पनि प्रतिबद्धतामा चुकेको र फेरि पनि प्रतिबद्ध नभए अबको 10 वर्षमा 10,000 मेगावाट उत्पादन गर्न पनि मुस्किल हुने बताउँछन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका महासचिव कुमार पाण्डे,
विगतमा हामी प्रतिबद्धतामा चुक्यौं होइन, हामीले एउटा किताब निकाल्यौं 10 वर्षमा 10,000 मेगावाट भन्ने, त्यसपछि त्यसको लगत्तै हामीलाई त्यसमा प्रतिबद्धता सरकारको रहेन, त्यसपछि 20 वर्षमा 25,000 मेगावाट भन्ने अर्को किताब निकाल्यौं। मुख्य कुरा हामी त्यसमा प्रति राष्ट्रिय सरकारको प्रतिबद्धतामा चुक्यौं। अहिले आएर सरकारले त्यसलाई चाहिँ एउटा 900 बुँदे कार्ययोजना नै तयार पारेछ, सरकारको प्रतिबद्धता त्यसमा देखिन्छ, उनीहरू यसलाई विधेयकको रूपमा अगाडि लैजान चाहेका छन् र त्यसमा अहिलेका समस्याहरू सबै बुँदागत रूपमा वा सबै नभनौँ अधिकांश समस्या बुँदागत रूपमा आइसकेको छ र त्यो ती समस्याहरू समाधान गर्दै गयौँ भने हामी 10 वर्षमा 10,000 मेगावाट बनाउन सक्छौँ।
फेरि पनि त्यस्तै त हुने होइन, त्यस्तो हुन नदिनका लागि निजी क्षेत्र तथा त्यसै गरी लगानीकर्ता र चाहिँ सरकारले के गर्न आवश्यक देख्नुहुन्छ?
होइन, पहिला कुरा त सरकारी प्रतिबद्धता जारी रहनु पर्यो होइन, सरकारले हात खुट्टा छोडिदियो भने यो निजी क्षेत्रले बोकेर बोक्न सक्दैन। त्यसैले सरकारले यो हाम्रो एजेन्डा हो, हाम्रो राष्ट्रिय लक्ष्य हो, यो हामी अगाडि लैजान्छौँ र यसलाई जसरी पनि सफल पार्छौँ भने सरकारको नीति आउने वा सरकारको चाहिँ लक्ष्य त्यो भयो भने हामी आधा बाटो हिँडिसकेका हुन्छौँ। त्यसपछि अब बाँकी भयो, यदि त्यो गर्ने भनेर हामी कमिटेड भयौँ भने त प्रतिबद्ध भयौँ भने त अनि त्यसपछि त नीति नियम पैसा संरचनाहरूको कुरा त त्यसपछि आउँछ र यो चाहिँ असम्भव कुरा केही पनि छैन। राम्रै कुरा हो, 20,000 मेगावाट गर्न सके झन् राम्रो, तर उहाँले नेतृत्व गर्नुभएको ऊर्जा मन्त्रालयले 10 वर्षमा 10,000 मेगावाटको 10 वर्ष कार्ययोजनालाई नै विधेयकको रूपमा परिणत गर्ने भनेर बोकेर हिँडिराखेको छ। त्यसैले मलाई लाग्छ 20,000 मेगावाटको लक्ष्य राखे पनि राम्रै हो, तर 10 वर्षमा 10,000 गर्न सके पनि धेरै राम्रो हो।
तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने 20,000 मेगावाट विद्युत उत्पादन गर्ने गरी काम शुरू गरेमा 10,000 मेगावाट निस्कने दावी गर्नुहुन्छ। विगतमा के भयो भनेर कोट्याउनु भन्दा पनि अब के गर्ने भनेर योजनाबद्ध तरिकाले अघि बढ्नुपर्ने उहाँको सुझाव छ।
हिजो के भयो भन्ने कुरा भन्दा पनि अब हामीले के गर्नुपर्छ भन्नेमा ध्यान दिनुपर्छ होला। हिजो अब विभिन्न किसिमका राजनीतिक अस्थिरतादेखि लिएर पोलिसीगत अन्यलता र इम्प्लिमेन्टेसनको समस्या, यी धेरै समस्याहरू छन्। यी समस्याहरूले गर्दाखेरि आएको अब हामीले फर्दर के गर्ने, अब अगाडि के गर्ने भन्ने विषयलाई गम्भीर रूपमा अगाडि बढ्नु। 20,000 मेगावाट हामीले सुरु गर्यो भने 10,000 मेगावाट आउँछ। 20,000 मेगावाट होइन, 30,000 मेगावाट गर्नु पर्यो। अब हामीले त हामीसँग चाहिँ स्टडी भएका प्रोजेक्टहरू चाहिँ स्टडी गर्नु पर्यो, 30,000 मेगावटको स्टडी सुरु गर्नु पर्यो। आज हामी चाहिँ 500 मेगावटको सुरु गरौँ भन्दा पनि रेडिमेड प्रोजेक्ट छैन। 30,000 मेगावटको चाहिँ स्टडी सुरु गरौँ, 20,000 मेगावट चाहिँ प्रोजेक्टलाई अगाडि बढाउँ, 10,000 मेगावट 10 वर्षमा आउँछ। अनि त्यसपछि पनि त कन्टिन्यू सुरु गर्नुपर्छ नि त। 10 वर्षको डिमान्ड 10,000 मेगावट 10,000 बनाएर चुप्लाएर बस्ने त होइन, त्यसपछि पनि बनाउनु पर्यो, प्रोसेस त कन्टिन्यू हुनु पर्यो। त्यो अर्थमा यो 20,000 मेगावट सुरु गर्नुपर्छ। 20,000 के 30,000 मेगावटको स्टडी सुरु गर्नु पर्यो हामीले है। त्यो भएको हुनाले यसरी अगाडि बढ्नुपर्छ भन्ने हो।
सरकारले 10 वर्षमा 10,000 मेगावाट बिजुली निकाल्न यसपटक खाका पनि पेश गरेको छ। ऊर्जा मन्त्रालयका अनुसार अहिले 117 आयोजनाहरू उत्पादन अनुमति लिएर निर्माणको चरणमा छन्। तीमध्ये 11 आयोजनाहरू जलाशयुक्त छन् भने जसबाट 5,373 मेगावाट विद्युत उत्पादन हुनेछ। यस्तै 1,975 मेगावाट विद्युत उत्पादन क्षमताको 5 नदीमा प्रवाह हुने पानीमा आधारित आयोजना पनि निर्माणकै क्रममा छन्। सरकारको पूर्ण लगानीमा निर्माण भइरहेका आयोजनाबाट 2,587 मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ। यसरी 9,935 मेगावाट बिजुली 10 वर्षमा उत्पादन गर्ने सरकारको लक्ष्य छ। ऊर्जा संकट समाधान भनेको नेपाललाई लोड सेडिङ मुक्त गर्नु रहेकाले सबै खाले लगानीको खाँचो रहेको बताउनुहुन्छ फेरि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ।
ऊर्जा संकट समाधान भनेको नेपाललाई लोड सेडिङ मुक्त गर्ने हो। अहिले हामीले क्राइसिस म्यानेजमेन्टको रूपमा हामी नेपाललाई करिब करिब लोड सेडिङ चाहिँ कमभन्दा कम काठमाडौँमा मुक्त नै छ। यसलाई कन्टिन्यू गर्नको लागि हामीले आन्तरिक जेनेरेसनलाई बढाउनुपर्छ। आन्तरिक जेनेरेसन कसरी बढाउने भन्दाखेरि हामीले हाम्रो उत्पादनलाई बढाउने नै हो। हाम्रो उत्पादन भनेको प्राइभेट सेक्टरबाट पनि आउनु पर्यो, गभर्मेन्ट सेक्टरबाट पनि आउनु पर्यो, विदेशी लगानी पनि आउनु पर्यो। यी सबै लगानीलाई चाहिँ अगाडि बढाएर मात्रै हामी सफल हुन सक्छौँ। र त्यसमा पनि हामी जेनेरेसनमा पनि जेनेरेसन मिक्स भन्छौँ हामी। अब रिजर्भर प्रोजेक्टहरू पनि आउनु पर्यो, पिकिङ रन अफ रिभर प्रोजेक्ट आउनु पर्यो, रन अफ रिभर प्रोजेक्ट आउनु पर्यो। अब हामीलाई पम्प स्टोरेज पनि आवश्यक भइसक्यो। यी यस्ता जेनेरेसन मिक्सलाई पनि हामीले ध्यान दिएर अगाडि बढ्नुपर्छ।
सरकार र निजी क्षेत्रले 10 वर्षमा 10,000 मेगावाट बिजुली उत्पादनका लागि वार्षिक थप हुने विद्युतको अनुमानित परिमाण पनि निकालेका छन्। सरकारले पहिलो वर्ष 200 मेगावाट, दोस्रो वर्षमा 850 मेगावाट, तेस्रो वर्ष 400 मेगावाट, चौथो वर्ष 450 मेगावाट बिजुली थप गर्नेछ। त्यस्तै 5 वर्षमा 250, 6 वर्षमा 200, 7 वर्षमा 450, 8 वर्षमा 1,185 मेगावाट, 9 वर्षमा 2,350 मेगावाट र 10 वर्षमा 3,600 मेगावाट थप गरी 10,000 मेगावाट पुर्याउने जनाएको छ। तर सरकारले कागजी खाका मात्र तयार गरेर प्रस्तावित विद्युत उत्पादन नहुने र विद्युत उत्पादनका लागि अहिलेदेखि नै कम्मर कसेर लाग्नुपर्ने बताउनुहुन्छ नेपाल बैंकर्स संघका अध्यक्ष एवं मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाह।
प्राइभेट सेक्टरलाई त हाइड्रो गर्नुपर्छ भन्ने त्यसमा दुविधा नै छैन, तर हाइड्रो किन भएन त? आज ब्याङ्कले फाइनान्स नगरेर भएको हो कि पावर प्रड्युसर्सले प्रतिबद्धता नदेखाएर हो कि पोलिटिकल विल नभएर हो? किन हामी यहाँ पुग्यौँ त? 2006 देखि 2016 एकजनाले प्रेजेन्टेसन गर्दाखेरि उही स्लाइडले प्रेजेन्टेसन गर्नु सक्छ भनेदेखि हाम्रो त्यो जुन पोटेन्सियल भनेर भन्छौँ त्यो प्रोजेक्टमा कन्भर्ट किन भएन त? यो जबसम्म हामीले यो मूल रिजनहरूमा जाँदैनौँ किनभनेदेखि धेरै कुरा भइसक्यो। हामीले त पहिला नै भनेको नेपालको पानी प्रगतिको खानी भनेर, पानी भएकै बगैँचा प्रगति भएको छैन। त्यो कारणले मलाई त लाग्छ अब चाहिँ गणतन्त्र भइसकेका छौँ, संविधान आइसकेको छ, 7 प्रान्तको पनि कम्पिटिसन हुन्छ, त्यो कारणले गर्दाखेरि केही होला कि जस्तो अलिकति आशा चाहिँ छ। तर त्यो आशालाई निराशामा परिवर्तन नहुनु दिनलाई चाहिँ आउने दिनहरूमा धेरै चाँडो काम चाहिँ सुरु गर्नुपर्छ।
सरकार र निजी क्षेत्र मिलेर ऊर्जा सम्मेलन गर्ने र सम्मेलनमा उठेका विषयवस्तुलाई प्रतिवेदन बनाएर थन्क्याउने विगतकै परम्परा दोहोर्याए कागजी बिजुलीले न सबै नेपालीको घर झलमल्ल बल्छ न उद्योग कल कारखाना 24 घण्टा चल्छ। आशा गरौं यसपटकको प्रतिबद्धता कागजमा मात्र सीमित हुने छैन। सुन्नुभयो दश वर्षमा 10,000 मेगावाट विद्युत उत्पादन गर्न सकिने तर सरकार प्रतिबद्ध हुनुपर्ने विज्ञको भनाईसहितको रिपोर्ट। हामीसँग विद्युत उत्पादन अनुमतिका लागि बिहोर्नुपर्ने झन्झट र जलविद्युत विकासका चुनौतीका बारेमा सिंगटी हाइड्रो इनर्जी प्रणालीका कार्यकारी निर्देशक गणेश कार्कीसँग गरिएको कुराकानी बाँकी नै छ। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिँदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। विश्रामअघि हामीले 10 वर्षमा 10,000 मेगावाट बिजुली उत्पादन गर्न कतिको सम्भव छ भन्ने विषयमा एउटा रिपोर्ट प्रस्तुत गर्यौं। कार्यक्रममा अब कुरा गरौं विद्युत उत्पादन अनुमतिका लागि बिहोर्नुपर्ने झन्झट र जलविद्युत विकासमा देखिएका चुनौतीका बारेमा। नेपालमा विक्रम सम्वत 1968 सालमा काठमाडौँको फर्पिङबाट पहिलो पटक विद्युत उत्पादन गरिएको थियो। पहिलो पटक विद्युत उत्पादन भएको 100 वर्ष बितिसक्दा 1,000 मेगावाट विद्युत पनि नेपालले उत्पादन गर्न सकेको छैन। धेरै जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा भए पनि अहिलेसम्म झण्डै 50 आयोजनाबाट बर्खामा 800 मेगावाट र हिउँदमा त्यसको आधा मात्र बिजुली उत्पादन भइरहेको छ। जलविद्युत आयोजना सम्पन्न गर्न हुने ढिलाइ र जलविद्युत विकासका चुनौतीका बारेमा हामीले सिंगटी हाइड्रो इनर्जी प्रणालीका कार्यकारी निर्देशक गणेश कार्कीसँग कुराकानी गरेका छौं।
मेरो प्रोजेक्ट चाहिँ अहिले सिंगटी भन्ने ठाउँ, यो दोलखा जिल्लाको सिंगटी बजारमा अहिले 25 मेगावाटको अन्डर कन्स्ट्रक्सनमा छ। त्यो सँगसँगै अरू धेरै प्रोजेक्टहरू हाम्रो कन्टिन्युस उसमा छ। अहिले दोर्दीमा लम्जुङमा चाहिँ 50 मेगावाटको त्यो पनि अन्डर कन्स्ट्रक्सनमा छ, त्यहाँ पनि म बोर्डमा छु। त्यस्तै खानी खोला भनेर दोलखा जिल्लामै छ, 40 मेगावाटको कन्स्ट्रक्सनमा छ त्यो पनि, त्यसमा पनि म बोर्डमा छु। अहिले त्यो 3-4 वटा प्रोजेक्टहरू हामी अन्डर कन्स्ट्रक्सनमा छ।
यति धेरै हाइड्रो पावर प्रोजेक्टहरू सञ्चालनमा रहेका छन्, कति कति वर्ष भयो ती हाइड्रो पावरहरू सञ्चालन हुन थालेका?
अहिले हामीले सिंगटी त भर्खरै यो वर्षदेखि सुरु गरेको हो। त्यो सँगसँगै हामीले दोलखामा अर्को ग्रिन लाइफले गरेको 40 मेगावाटको प्रोजेक्ट चाहिँ 3 वर्ष भयो अहिले कन्स्ट्रक्सन सुरु भएको चाहिँ। अहिलेसम्म सकिनुपर्ने तर यो भुइँचालोको कारणले गर्दाखेरि डिले भयो हो। तर सकेको भए पनि ट्रान्समिसन लाइन थिएन, होइन? जस्तो अहिले जतिसुकै ठुलो कुरा गरे पनि त्यो ट्रान्समिट हुँदैन थियो, त्यसले गर्दाखेरि अब सरकारको तर्फबाट ढिलो गऱ्यो भन्दा त उहाँहरू खुसी नै होला। तर प्रेसर त्यत्तिकै छ, ब्याङ्कले चाहिँ किन ढिलो भयो भनेर भनिरहेको छ। अब हाम्रो प्रोजेक्ट झन्नै झन्नै 3-4 महिनादेखि 6 महिनाभित्रमा बत्ती बल्ने स्टेजमा छ। अहिले मेसिन इन्स्टलेसन हुँदैछ तर ट्रान्समिसन लाइन छैन, त्यो कहाँ जाने भन्ने खालको अहिले पनि अब सरकारले त्यसको बारेमा पनि सोच्नुपर्छ जस्तो लाग्छ। पहिला त्यसलाई टेन्डर गरेर दिइसकेको थियो त्यो प्रोजेक्ट, तर त्यसले गरेन ट्रान्समिसन लाइनको काम नगरेको हुनाले गर्दाखेरि अहिले त्यो टेन्डर खारेज गर्ने कि अब रिटेन्डर गर्ने कि अर्कोलाई दिने कि सरकारले उसैलाई भनेर बनाउने कि भनेर अहिले पनि कन्फ्युजनमा छ। तर जेसुकै जसुकै गरे पनि त्यो प्रोजेक्ट बनिसक्दा त ट्रान्समिसन लाइन त हामीलाई चाहे नि, त्यसको लागि चाहिँ सरकारले पनि सोच्नुपर्ने दिन आएको छ। अहिले
करिडोर निर्माण नगर्ने, मात्र निजी क्षेत्रले लगानी गरेर उत्पादन गरेको बिजुली पनि खेर जाने, यिनै यावत कारणहरूले विद्युत माग धान्न नसकिने लगायतका समस्याहरू आफ्नै ठाउँमा रहे। अलिकति म सुरुवातकै चरणमा जान चाहन्छु। कन्स्ट्रक्सनको फेजमा गएपछिका समस्याहरू आफ्नै होलान्, तर अनुमति लिनकै लागि पनि निकै लामो प्रक्रिया छ, निकै लामो समय लाग्छ भन्छन्। यहाँले 2-4 वटा प्रोजेक्टहरू सञ्चालन गरिरहनु भएको हुनाले के कस्ता समस्याहरू हुँदा रहेछन् यो सरकारी निकायमा? प्रक्रियाकै कुरा गरौँ न।
प्रक्रियाको कुरा गर्दा हेर्नुहोस्, यो त यो काहीँ नभएको जात्रा, यो हाडीगाउँमा भने जस्तो यति ठुलो हाइड्रो पावर जसले गर्छ नि त्यसले भएभरको समस्या सबै चाहिँ झेलेको हुन्छ। तर कस्तो पनि पुरानो धेरै कुरा गर्ने भन्दा पनि अहिलेको नयाँ गभर्मेन्ट आएपछि, अहिलेको नयाँ मन्त्री आइसकेपछि धेरै कुरा चेन्ज गर्न खोज्या जस्तो देखिन्छ। किनकि लाइसेन्सको प्रक्रिया पनि हामीले डिओडीमा एप्लाई गर्नुपर्ने हुन्थ्यो, एप्लाई गरिसकेपछि अब मन्त्रालय जानेदेखि लिएर थुप्रै हुन्थ्यो। लाइसेन्स लिनलाई उठेन, लाइसेन्स लिइसकेपछि त्यसलाई कार्यान्वयन गर्ने कन्स्ट्रक्सनको फेजमा आउनुसम्ममा झन्डै 9 वटा मन्त्रालयबाट स्वीकृति लिनुपर्छ, तपाईँको झन्डै झन्डै 30-35 वटा विभागमा जानुपर्छ, त्यो त्यो एउटा मान्छेको जिन्दगी त त्यो लाइसेन्स र त्यसको प्रोसेसमै बित्छ कि, तर यसले अहिले यो चाहिँ ऊर्जा सङ्कटको घोषणापछि चाहिँ केही गर्न खोजे जस्तो अलिकति भान हुन्छ। अहिले अहिलेको मन्त्री पनि अलिकति एग्रेसिभ जस्तो देखे र देशको लागि केही गरौँ भन्ने खालको देख्यो। यही अनुसारले कार्यान्वयन भयो भने चाहिँ अलिकति इफेक्टिभ होला कि जस्तो देख्यो। तर अब एउटा लाइसेन्सिङको प्रक्रियामा अलिक छिटो छरितो गर्नुपर्ने हुन्छ, किनकि थुप्रै वनमा जानुपर्छ, ऊर्जामा जानुपर्छ, त्यसपछि अर्को धेरै मन्त्रालयहरूमा जानुपर्छ र एउटा मन्त्रालय र अर्को मन्त्रालयको कोअर्डिनेट छैन कि।
झट्ट हेर्दाखेरि त पानीसँग सम्बन्धित कुरा ऊर्जा मन्त्रालयले दिइदो हो यो लाइसेन्स, र ऊर्जा मन्त्रालय अथवा ऊर्जासँग सम्बन्धित विभागबाट र जिल्ला स्तरमा त्यहीसँग हेर्ने वातावरणीय क्षेत्र हेर्नेसँग चाहिँ स्वीकृति लियो भने हुँदो हो भन्ने देखिन्छ सर्वसाधारणको आँखाले। यति धेरै मन्त्रालय यति धेरै विभाग चाहर्दाखेरि जुन निकै लामो समय लाग्दाखेरि यहाँहरू जस्तो विद्युत प्रवर्धकहरूलाई चाहिँ मानसिक रूपमा कस्तो असर पार्छ यसले?
तपाईँ यति कि त्यो गर्दा गर्दै फँसिसक्यो र किन जाने भन्ने खालको फिल हुन्छ। तपाईँ रुख काट्नु पर्यो, ऊर्जाबाट हामीले स्वीकृति ल्याए हुन्छ, ऊर्जाको स्वीकृतिले पुग्छ कि भन्ने खालको हुन्थ्यो। रुख काट्न गयो, वनको स्वीकृति लिनुपर्छ, वनको आफ्नै प्रोसेस छ। अनि तपाईँ अर्को एउटा सानो एक्जाम्पल, अब प्रोजेक्ट हो, प्रोजेक्टको लागि जग्गा चाहिन्छ, जग्गा त किन्नुपर्छ नि, हामीले जग्गा किन्नलाई 75 रोपनी भनेर बस्न त सक्दैन नि। हामीलाई अब जग्गा चाहिएको छ, 100 रुपियाँ पनि चाहिन्छ, 200 रुपियाँ पनि चाहिन्छ, कसैलाई 10 रुपियाँ पनि पुग्छ, त्यो एरिया अनुसार हुन्छ। जस्तो मेरो एउटा प्रोजेक्टमा 78 रोपनी जग्गा किनेछ, अब अहिले पास गर्नलाई ब्याङ्कले रोका गर्न जाँदाखेरि यो हदबन्दी कट्यो, त्यस कारण रोका हुँदैन, यो स्वीकृति लिएर आउनुहोस् भन्छ। अब फेरि त्यो चाहिँ क्याबिनेटमा जानु पर्यो, क्याबिनेटमा फेरि त्यो रिप्रोसेस गर्दाखेरि अर्को 6 महिना लाग्छ, 6 महिनासम्मको लागि अब ब्याङ्कले पनि पैसा दिँदैन, प्रोजेक्ट त रोकियो नि। त्यसलाई देख्दाखेरि सानो समस्या, 3 रुपियाँ पनि बढ्यो, मैले हाम्रो भने ल ठिक छ 3 रुपियाँ पनि बढ्यो भने 3 रुपियाँ फिर्ता गर नि त अर्कोलाई, हामी बेचिदिन्छौँ भन्दा पनि तपाईँले पास गरिसक्नुभयो, अब पाइँदैन भन्ने खालको, कस्तो भने सानो सानो हेसल छ, यति त्यो यति टर्चर हुने खालको हेसल छ कि यो चाहिँ अब कुनै एउटा देशको लागि केही गरौँ भनेर पनि आएछ यो क्षेत्रमा, होइन, सँगसँगै व्यापार पनि हो, होइन, व्यापार गर्न आउने आफ्नो पैसा लगानी घरखेत राखेर आएको मान्छेलाई यति ठुलो टर्चर, फेरि राष्ट्रियको एक प्रायोरिटीको सेक्टर भन्छ, होइन, प्रायोरिटीमा परेको कुरा, यो नभइकन देश बन्दैन र जल विद्युत भएन भने कुनै इन्डस्ट्री पनि हुँदैन, केही पनि हुँदैन, इन्डस्ट्री भयो भने मात्रै विकास हुन्छ। त्यो बुझ्दा बुझ्दै पनि तपाईँको यति धेरै एसएलसीहरू छ कि त्यो कल्पनाभन्दा बाहिरको कुरा कि, जसले यो भोग्या छ नि। अब लोकल समस्या अरू समस्या त आफ्नै कुरा हो, तर सरकारको बिचको छ नि, त्यो पनि कोअर्डिनेट गर्न सकेका छैन। तर हाम्रो माग चाहिँ सबै कुरा एउटा डोरमा राखेर त्यहीँबाट डिसिजन गर्न सक्ने खालको एउटा चाहिँ एकदम फुल अथोरिटी भएको बोर्ड चाहिँ एउटा डेस्क चाहिन्छ, त्यसले डिसिजन गर्यो भने फाइनल डिसिजन हुने भन्ने भयो भने अलिकति सरल होला र टाइमली बन्छ। र ट्रान्समिसन लाइन बनाउन खोज्नुभयो तपाईँले, बिचमा रुख पर्छ, जग्गा पर्छ, रुख काट्नै पाउँदैन, रुख काट्नलाई फेरि आफ्नै नियम छ, फेरि रुख काट्न जाँदाखेरि त्यो स्वीकृतिदेखि लिएर यो यति ठुलो झमेला छ कि 1-2 वर्ष त त्यो रुख काट्ने प्रोसेसमै त्यो लाइसेन्सिङको लागि लाग्छ। त्यसले गर्दाखेरि त्यो अन्नेसेसरी रुख काटेर घर बनाउन लाने होइन, जुन उसमा पर्छ कोअर्डिनेटमा पर्छ त्यति रुख उनीहरूले टाँचा मारे हुन्छ, यति यति काट्नलाई त पाउने भन्ने खालको एउटा बनाइदियो भने अलिकति सजिलो हुन्छ, जग्गाकै कुरा भयो र यस्तो थुप्रै कुरा। र अर्को कुरा, हामीले भर्खरै दसैँ अगाडि 6 मेगावाटको प्रोजेक्ट बत्ती बाल्यौँ यहीँ ललितपुरको भट्टे डाँडामा, बत्ती बल्यो के अरे त्यो जाँदैन, अब ट्रान्समिसन लाइन छैन, अब 6 मेगावाटको प्रोजेक्ट बत्ती बल्यो तपाईँको 1.5 मेगावाट जान्छ, ट्रान्समिट हुन्छ भनिसकेपछि त्योतर्फ पनि सरकारले सोच्नु पऱ्यो नि। यदि हामी ट्रान्समिसन लाइन थियो र हामीले भने दिन नबाल्या भए उसले पेनाल्टी लिन्थ्यो, होइन, अब हाम्रो लगानी त ब्याज तिर्न त पुग्दैन, घरबाट तिर्नु पऱ्यो नि। त्यसले गर्दाखेरि थुप्रै खालको समस्याहरू छ, सरकारले चाहिँ यसलाई अलिकति एग्रेसिभली अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई। सिधै आएर काठमाडौँमाका जनताले सिधै राहत पाउने बिजुली हो त्यो, र हामीले बनाएको त 2.5 वर्ष भयो, र यो हामीले साउनमा सिद्धेको, असार साउनमा चाहिँ कम्प्लिट भएको, तर त्यतिखेरदेखि एनएलएले टेस्टिङ गर्दाखेरि उनीहरूको आफ्नै प्रोसेस छ। दसैँ अगाडि हाम्रो कमर्सियल अपरेसन भयो, सिओडी भयो भनौँ न, पैसा आउने भन्ने भयो, र काठमाडौँमा लोड यति खाँचो छ किनकि बिजुली यति खाँचो छ, तर त्यहाँको बिजुली हामीले काठमाडौँसम्म ल्याउन सकेन। र त्यो कारण चाहिँ के भने भट्टे डाँडादेखि थानकोटसम्म 33 केभीको ट्रान्समिसन लाइन चाहिँ एउटा कम्पनीले बनाउँछु भनेर टेन्डर गराएको थियो, उसले टाइममा बनाएन, अहिलेसम्म बनाएको छैन। र कम्पनीकै नाम त ठ्याक्कै थाहा छैन, यहीँ लोकल कम्पनी हो, तर उसले अहिलेसम्म गर्न सकेका छैन। अब के कारणले गरेन, अब त्यो चाहिँ अब सरकार र उसलाई थाहा होला होइन, बनाएन। नबनाइसकेपछि हाम्रो प्रोजेक्ट त मारमा पर्यो। र अल्टरनेटिभ उपाय निकालेर दसैँमा 1 मेगावाट 1.5 मेगावाट जति चाहिँ हामीले अर्को 11 केभीको लाइनबाट प्रसारण गऱ्यौँ, र दसैँमा तिहारमा त्यो लाइन आयो र अहिले पनि चलिरहेछ। अब आजको दिनमा पनि 5-6 मेगावाट चल्छ हाम्रो, तर त्यो ट्रान्समिट हुने ठाउँ छैन। ट्रान्समिट नभइसकेपछि 1 मेगावाट 1.5 मेगावाट कहिलेकाहीँ एकदमै खपत भयो भने 2 मेगावाट होला, नभए 1.5 मेगावाटमा जान्छ। अब काठमाडौँबाट त्यति नजिक होइन, सिधै काठमाडौँको जनताले राहत पाउने ठाउँमा त यति समस्या छ भने अन्त त के होला होइन। त्यसले गर्दाखेरि अब मन्त्रीजीसँग पनि कुरा भयो, एनएमा अहिले कुलमान घिसिङ आउनु भएको छ, उहाँ पनि एकदमै पोजिटिभली यसमा लाग्नु भएको छ। र अब हिउँदमा त भनौँ न पानी थोरै हुन्छ, नजाला धेरै बिजुली नआउला होइन, 2-3 मेगावाट आउला, 1.5 मेगावाट जाला। तपाईँ वैशाखदेखि पानी पर्न थालिसकेपछि त हाम्रो फेरि 6 मेगावाट आउँछ, फेरि लाइन त छैन, अनि 6 मेगावाटको बिजुली बाल्ने अनि त्यसपछि ट्रान्समिट चाहिँ 1 मेगावाट मात्रै भयो भने त हामीले इन्ट्रेस्ट पनि तिर्न सक्दैन कि।
अहिले चाहिँ मेसिनहरू बाँकी मेसिन चाहिँ नचलाइकन राख्नु भएको छ,
अनि यस्तो हुन्छ अब जति जान्छ त्यति मात्रै उत्पादन गर्छ हामीले। जस्तो 5 मेगावाट जान्थ्यो भने 5 उत्पादन गर्थ्यो, अब अहिले त्यो ट्रान्समिटै हुँदैन। ट्रान्समिट नभइसकेपछि जस्तो त्यो सिस्टमले 5 युनिट छ भने एउटा युनिट मात्रै चलाउँछ हामी, अनि त्यसले टोटल्ली राज्यलाई पनि घाटा हो, किनकि आज यहाँ हामीलाई बिजुली चाहिएको छ, बिजुली पाएको छैन, त्यहीँ छ बिजुली ल्याउन सकेको छैन। र हामीलाई त व्यापारी अब पर्सनल उसमा ब्याङ्कले त बिजुली बलोस् नबलोसँग मतलब हुँदैन, उसलाई त टाइमली मन्थली इन्ट्रेस्ट चाहियो, उसलाई हामी उसको किस्ता चाहियो। अब त्यो बिजुली ट्रान्समिट नभइकन हामीले पैसा पाउँदैनौँ, त्यसले गर्दाखेरि सिधै व्यापारीलाई चाहिँ मार परेको छ। अब यस्तो स्थिति चाहिँ नहुनलाई सरकारले पहिलोदेखि दिनदेखि मोनिटरिङ गर्नु पऱ्यो नि, अनि अब मोनिटरिङ नगर्दा चाहिँ अब ट्रान्समिसन लाइन भएन, अब नभएपछि चाहिँ पेनाल्टी र रिवार्डको व्यवस्था गरेर काम गरेन भने, यसो गर्छु भनेर गरेन भने यो समस्या चाहिँ लम्बिन सक्छ जस्तो देखेँ कि मैले।
यहाँहरूको प्रोजेक्ट सम्पन्न हुँदाखेरि सरकारले पनि त्यहाँसम्म ट्रान्समिसन पुर्याउने भन्ने त यहाँहरूको सुरुमा नै सम्झौता हुन्छ नि सरकारसँग, होइन र?
होइन, सुरुमै सम्झौता हुन्छ र त्यही ट्रान्समिसन लाइन कहिले बन्छ त्यही अनुसारले गर्दा त्यतिखेर बत्ती किन्छु भन्ने खालको एउटा एग्रिमेन्ट गरेर उनीहरूले मिलाएर गरेका हुन्छ। र ट्रान्समिसन लाइन चाहिँ कुनै कम्पनीलाई ठेक्कामा दिन्छ, त्यसले काम गरिदिँदैन। अब किन काम गरिदिँदैन भन्दाखेरि त्यो जग्गा काट्न पाएन, त्यहाँको जग्गा पाएन, के अरे रुख काट्न पाएन, होइन जग्गा खरिद गर्न पाएन, लोकलले रोक्यो भन्छ, उसले एउटा समस्या देखाउँछ, रोकिदिन्छ। अब यो ट्रान्समिसन लाइन, अब तपाईँ मेरो 40 मेगावाटको प्रोजेक्टको ट्रान्समिसन लाइन 2009 टेन्डर गरे, 2011 बन्नुपर्ने, तपाईँको अहिलेसम्म 16 बनाएको छैन, सुरु नै गरेको छैन त्यसले। अब तपाईँ कल्पना गर्नुहोस् त्यो एरियामा झन्डै नै 5-6 प्रोजेक्ट बन्दैछ, बन्ने स्टेजमा छ। अब ट्रान्समिसन लाइन सुरु गऱ्यो भने अर्को 2 वर्ष लाग्छ, छिट्टो गऱ्यो भने, एकदम सरकारले फुल्ली सपोर्ट गऱ्यो भने 2 वर्षमा सकिन्छ, नभए 3-4 वर्ष लाग्छ। भनेपछि त्यो प्रोजेक्टहरू 1-2 वर्षमा त्यहाँ झन्डै नै 100 मेगावाटभन्दा बढी प्रोजेक्ट आउँछ,
ट्रान्समिसन लाइन छैन,
त्यो कहाँ लाने त अब। अनि त्यस कारणले गर्दा सरकारले एकदमै एक दिन ढिला नगरिकन डिसिजन गर्नुपर्छ, काम नगर्नेलाई पेनाल्टी लाउने कि के गर्ने हो, त्यो गरिहाल्नुपर्छ, सुरु गरिहाल्नुपर्छ, अनि मात्रै हुन्छ, नमाचे कस्तो भने यो कुरै मात्रै हुन्छ। अब तपाईँ बत्ती बलाए हुन्छ, ट्रान्समिसन लाइन छैन, अब के गर्ने त अब, अनि सुरु गरेर त मिल्दैन।
तपाईँ अहिले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com एकैसाथ प्रसारण भइरहेको कार्यक्रममा जलविद्युत उत्पादनमा आइपर्ने समस्या र चुनौतीका बारेमा सिंगटी हाइड्रो इनर्जी प्रालीका कार्यकारी निर्देशक गणेश कार्कीसँग कुराकानी गरिरहेका छौं। फेरि म कुराकानीको क्रमलाई अगाडि बढाउन चाहन्छु। अहिलेको ऊर्जा सम्मेलनले पनि अबको 10 वर्षमा 10,000 मेगावाट बिजुली निकाल्ने भन्ने नारा लिएको छ। यस अघि पनि यो नारा सरकारले लिएको हो र अहिलेसम्म पनि निकाल्न सकेको छैन, जुन कारणहरू यहाँले बताइहाल्नुभयो। अब पनि यस्तो अवस्था सृजना हुन नदिनका लागि निजी क्षेत्र, लगानीकर्ता र सरकारबाट चाहिँ के गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ?
होइन, निजी क्षेत्र तपाईँ हेर्नुहोस्, अहिले यो फोरममा पनि हेर्नुहोस् एकदमै एग्रेसिभ छ, गर्नुपर्छ भन्ने भाषा छ। किनभने तपाईँ जति उद्योगपतिहरू छन्, इन्डस्ट्रीहरू छन्, उनीहरूलाई त बत्ती भएन भने त चल्दैन भन्ने भइसक्यो नि। अब हामीसँग इनर्जी छैन, अब अरू इन्डस्ट्री त चल्दैन, हामी इन्डियाबाट चाइनाबाट ल्याउने हो त्यति हो। त्यसकारण हामी सस्टेन हुनलाई, हामी गर्नलाई ऊर्जा नै चाहिन्छ, अनि ऊर्जा विकास नभइकन केही हुँदैन। त्यसले गर्दाखेरि ऊर्जा चाहिँ प्रत्येक 5 विकास क्षेत्रमा ट्रान्समिसन लाइन बनाइदिनुपर्छ सर्वप्रथम, अनि यो ऊर्जा चाहिँ यहीँ खपत हुने खालको एउटा खालको वातावरण क्रिएट गरिदिनुपर्छ कि। तपाईँ अहिले काठमाडौँमा लोड सेडिङ छैन, घरमा बल्न त छैन, इन्डस्ट्री पनि त चल्नु पऱ्यो नि भोलि, किनकि अहिले हामीले इन्डियामा बेच्ने अन्त बेच्ने भनेर त्यति ठुलो सोचिहाल्नु पनि पर्दैन, किनकि हामीसँगै खपत हुने धेरै ठाउँ छ। अहिले हेर्नुहोस्, हामी बत्ती मात्रै बाल्ने भनेर सोचेका छौँ, तपाईँ अब अहिले हामीसँग 700-800 मेगावाट बत्ती छ, एनइएमा गयो भने किन्दैन उसले, हामीसँग पुगिसक्यो भन्छ। तपाईँ अर्को 5,000 आयो भने, अर्को 10,000 आयो भने नेपालमै खपत हुन्छ, त्यो खपत हुने खालको वातावरण पो क्रिएट गर्नु पऱ्यो त हामीले, होइन। अब जस्तो डिजेललाई कम गराउन सकिन्छ, अरू घरमा खाना पकाउनेमा कम गर्न सकिन्छ, तर त्यसको लागि चाहिँ सरकारले सबभन्दा पहिलो देखेको एउटा ट्रान्समिसन लाइन बनाइदिनुपर्छ प्रत्येक क्षेत्रमा जहाँ जहाँ सम्भावना छ, त्यो भयो भने मात्रै अलिकति अगाडि बढ्छ। नभए तपाईँ अहिले बनाउने भने धेरै प्रोजेक्टहरू बन्छ, तर बनाएर के गर्ने त, ट्रान्समिसन लाइन नभएको कारणले गर्दाखेरि ट्रान्समिसन लाइन बनाउनुपर्छ। र अर्को कुरा चाहिँ प्रोजेक्ट बनाउनको लागि सरकारले फुल सेक्युरिटी दिएर, यो चाहिँ राष्ट्रिय प्रायोरिटीको क्षेत्र परेको हुनाले गर्दाखेरि यसलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने खालको सोच बनाउनुपर्छ सरकारले। यहाँ मात्रै भनेर हुँदैन त्यो चाहिँ, किनकि हामी गाउँमा जाने मान्छेले त हामीले फिल गरेका छौँ नि, त्यहाँ प्रत्येक पोलिटिकल पार्टीहरूको कस्तो के छ, डिमान्डहरू के छ, अन्य चिज राज्यले पुरा गर्न नसक्ने डिमान्ड माग्छ, होइन, त्यो डिमान्ड ठिक हो कि होइन भनेर सरकारले पनि एउटा जजमेन्ट गरिदिनुपर्छ। र त्यो गऱ्यो भने प्रोजेक्टहरू आउँछ, हामीले विदेशी नै भनेर बसिराख्नु पनि पर्दैन। सानो सानो अहिले नेपालमा पहिला 1 मेगावाट 2 मेगावाट गर्नलाई पनि गाह्रो थियो, अहिले 86 मेगावाटको नेपालमै भइसक्यो, भने 100 मेगावाटसम्म त नेपालीसँग क्षमता रहेछ भन्ने भयो नि। त्यस कारण नेपाली ब्याङ्कहरूसँग पनि क्षमता छ, 100-100 नै गरेर बन्यो भने पनि तपाईँ हेर्नुहोस् 5 वर्षमा धेरै इनर्जी आउँछ, हामी नै बनाउन सक्छौँ, हामी जस्तो थुप्रै हुनुहुन्छ यहाँ, होइन, त्यसले गर्दाखेरि बनाउन सकिन्छ। अहिले हामीले 4 प्रोजेक्ट बनाइरहेका छौँ, त्यस्तै थुप्रै हुनुहुन्छ, व्यापारीहरू हुनुहुन्छ, इन्डस्ट्रियलिस्ट हुनुहुन्छ, होइन, त्यसले गर्दाखेरि नेपालमा गर्न सकिन्छ, र नेपालीहरू पनि सक्षम छन्, तर त्यो वातावरण क्रिएट गरिदिनु पर्यो। र हेर्नुहोस्, अहिले हाइड्रो पावरको एउटा कुनै आइपिओ खुल्यो भने मान्छेहरू किन्न पाउँदैनन्, 100 टाइम बढी आउँछ, त्यो स्थिति छ। त्यस कारण जनताले पनि बुझिसके कि यो बिजुली भएन भने केही पनि हुँदैन भन्ने खालको बुझिसकेको हुनाले त्यो वातावरण बनाइदिनु पर्यो सरकारले, आऊ गर केही भयो भने म छु भन्ने खालको बनाउनु पर्यो। र पोलिसीमा पनि चेन्ज गर्नु पर्यो, सङ्कटकाल घोषणा त गर्यो 2 गर्यो, तर त्यसलाई कार्यान्वयन गर्नु पर्यो, होइन, र वान डोर सम्पूर्ण कुरा, ल आऊ गर, तिमीहरूले बनाएनौ भने म यो पेनाल्टी, लाइसेन्स खारेज गर्ने, के गर्ने, नबनाउनेलाई पनि होल्ड गरेर राख्नेलाई पनि गर्नु पऱ्यो। त्यस कारण यो गर, यो टाइम टेबल देऊ, यसमा गऱ्यो भने यो गरिदिन्छु भन्ने खालको अलिकति सरकार आयो भने हुन्छ, नभए आएन भने तपाईँ अहिले थुप्रै प्रोजेक्टहरू बास्केटमा छ, बास्केटमा भएको प्रोजेक्ट पनि दिएर पनि केही हुँदैन, हामीले पनि टेन्डर हालेर किनेको, सरकारले 6 प्रोजेक्ट चाहिँ टेन्डर गराएको थियो, अनि टेन्डरमा चाहिँ 3 महिनाभित्रमा पिपिए गर्नुपर्ने, 3 वर्षभित्र बनाइसक्नु भन्ने भएको थियो, आज हामी 5 वर्ष भयो भर्खर सुरु गरेका छौँ, लाइसेन्स फाइनल लाइसेन्स 5 वर्षपछि पायो, भनेपछि सरकारले टेन्डर गरेर दिएर पनि त्यो काम गर्दैन भने त हुँदैन नि। त्यस कारण म यो दिन्छु, टाइम फ्रेम तोकेर काम गर्नेलाई जसले प्रोजेक्ट लिन्छ त्यसलाई पनि एउटा टाइम फ्रेम दिएर यो काम गर, यो गरेन भने यो हुन्छ भन्ने खालको अलिकति स्ट्रिक्टली गऱ्यो भने विकास हुन्छ। हामी अहिले जति नेपालीहरू बाहिर गएका छन् नि, जानुपर्ने स्थिति आउँदैन, यहीँ इन्डस्ट्री हुन्छ, यहीँ हुन्छ, हामी नेपालीहरू हामी सस्टेन हुन सक्छ।
एउटा कम्पनीले विद्युत उत्पादनका लागि अनुमति लिनका लागि 2-4 वर्ष लगाउँछ, सरकारी प्रक्रिया त्यस्तै छ यहाँले भन्नुभयो। त्यस पछाडि प्रक्रियामा गएर पनि विभिन्न किसिमका झन्झटहरू बेहोर्नुपर्छ, जग्गाको मुआब्जा चाहियो, रुखको नापेर मुआब्जा चाहियो, त्यसमा पनि अनावश्यक बार्गेनिङ हुन्छ, पैसाकै कुरा, ब्याङ्कको ब्याज बढ्दै जान्छ। जब विद्युत उत्पादन हुन्छ त्यस पछाडि ट्रान्समिसन लाइन पुग्दैन, 12-13 रुपियाँको युनिटको बत्ती बेचेर फाइदा चाहिँ कसरी हुन्छ यो क्षेत्रलाई?
होइन, अहिले समस्या त्यही देख्यो, किनकि प्रोजेक्टहरू एक त डिले भयो, अर्को कुरा बत्ती बलेर पनि ट्रान्समिट भएको छैन। मैले आफ्नै कुरा गरेँ, मेरो किनकि मेरो आफ्नै ट्रान्समिट भएको छैन। अब जस्तो 6 मेगावाटको प्रोजेक्ट बनायो, 2 मेगावाट 1 मेगावाट जाँदैछ भनेपछि 5 मेगावाट त खेरा गयो नि। ब्याङ्कले 1 मेगावाटको मात्रै भनेर इन्ट्रेस्ट त लिँदैन, उसले त पुरै जति लगानी गरेको थियो त्यो लिन्छ, भनेपछि प्रोजेक्ट कस्ट त बढ्यो नि काहीँ न काहीँ। त्यसले जति हामीले प्रक्षेपण गरेका थियौँ त्यो नदेखेन। अहिले टाइमली बन्यो, टाइमली काम भयो भने हाइड्रो पावर लस छैन, जनताले जति पैसा हाल्छन् उहाँहरूको पैसा डुब्दैन। तर कस्तो भने अन्नेसेसरी, अब अहिले अर्को एक वर्ष लाग्ला ट्रान्समिसन लाइन बनाउनलाई हाम्रो प्रोजेक्टमा, तर त्यतिखेरको इन्ट्रेस्ट चाहिँ त्यो प्रोजेक्टबाट आएन भने हामीले घरबाट पनि तिर्नुपर्छ, होइन? तर त्यो साधारण व्यक्तिको भन्दा, व्यक्तिले सोच्या भन्दा बढी पैसा हुन्छ। हामी नेपालीसँग कति पैसा छ र भने थोर थोरै पुँजी सङ्कलन गरेर गरे हुन्छ। अनि
तर पिपिए गरिसकेपछि उत्पादित बिजुलीको महसुल त सरकारले यहाँहरूलाई दिँदो हो नि?
जति ट्रान्समिट भयो त्यतिको पैसा दिन्छ उसले
मात्र।
जस्तो हाम्रो 6 मेगावाट प्रोजेक्ट छ, 1 मेगावाट गयो भने 1 मेगावाटको पैसा दिन्छ उसले। भनेपछि आजको दिनमा अहिले गयो भने 5 मेगावाट जान्थ्यो बत्ती हाम्रो, त्यो त लस हामीलाई पनि भयो। अनि खेरा गयो भने आजको यस्तो दिनमा बिजुली खेरा जानु भने त देशको लागि पनि घाटा हो। त्यसले गर्दाखेरि अहिले तुरुन्तै चाहिँ अलिकति समस्या देखियो, सरकारले केही न केही गरेर एउटा ट्रान्समिसन लाइन बनाइदिनुपर्छ। बनाइदियो भने 3 वर्षमा हेर्नुहोस् यो देश अर्कै हुन्छ। ट्रान्समिसन लाइन चाहिँ टाइमली बनाइदियो भने तपाईँ पूर्व मेचीदेखि महाकालीसम्ममा थुप्रै राम्रा राम्रा प्रोजेक्टहरू छन्। अहिले तुरन्तै हामी इन्डिया भनेर आत्तिनु पनि पर्दैन, किनकि जो इन्डिया भन्छ तिनीहरूसँग 500 र 1000 मेगावाट प्रोजेक्ट छ, उनीहरूले इन्डियै लाने हो। हामी सानसानो जुन छ 100 मेगावाटसम्मको प्रोजेक्ट हामी नेपालमै बनाउन सक्छौँ, हामी गर्न सक्छौँ, होइन? हामी जस्तो थुप्रै हुनुहुन्छ उहाँहरूले गर्न सक्छौँ र घर घरमा पैसा उठाएर गर्न सक्छौँ र पैसाको लागि गाह्रो होइन। सरकारले एउटा ट्रान्समिसन लाइन बनाइदिनु पर्यो, अर्को कुरा चाहिँ सहज गरिदिनु पर्यो, कानुनमा अलिकति चेन्ज गरेर, लाइसेन्सको प्रक्रियाहरूलाई चेन्ज गरेर, होइन? अनि दिनु पर्यो यो क्षेत्र चाहिँ साँच्चैकै प्रायोरिटी भनेर, त्यो बोलीले मात्रै होइन व्यवहारले देखाउनु पर्यो। अहिले तर अहिले अलिअलि देख्न चाहिँ पाएको छ। अब यसलाई कति दिनसम्म यसलाई चाहिँ कानुनमा परिवर्तन गरेर लागू गर्नु पर्यो कि, नभए चाहिँ दुईचोटि हामीले नै सङ्कटकाल लागू भइसक्यो। सङ्कटकाल लागेर केही पनि हुँदैन, कानुन बन्नु पऱ्यो नि, घोषणा गरेर केही हुँदैन। त्यस कारणले गर्दा त्यो वास्तव व्यवहारमै आउनु पऱ्यो। व्यवहारमा आयो भने गर्न सकिन्छ, नेपालमा हुन्छ पनि। तपाईँ 5000 भन्यो, 10000 मेगावाट नेपालमै खपत हुन्छ, किनकि त्यही खालका इन्डस्ट्रीहरू आउँछन्। अहिले हामीले इन्डियाबाट ल्याइरहेको छ बिजुली, इन्डियाबाट ल्याउनु पर्दैन, इन्डियाले आफैलाई तिमीहरूसँग बिजुली छ मलाई देऊ भनेर आउँछ। एक दिन त्यो दिन आउँछ। त्यसको लागि चाहिँ सरकारले अलिकति यसलाई हेर्नुपर्छ, विशेष प्रायोरिटी दिनुपर्छ।
तर नआउने रहेछ नि त अहिले पछिल्लो समयमा यसले सीमापार विद्युत व्यापार निर्देशिका जुन जारी गर्यो त्यसले त यहाँहरू जस्तो नेपालकै लगानीकर्ताले निकालेको बिजुली त नकिन्ने कि त 51% सेयर चाहिने भनेको छ।
अब त्यसमा चाहिँ सरकारले पनि अलिक यो पोलिसी लेभलमा वार्ता गर्नुपर्ने हुन्छ, किनकि पिटिए गर्यो, पिटिएमा अर्कै छ, त्यस कारण यसमा अर्कै छ। अब उनीहरूको इन्टरनल पोलिसी ठिकै छ, तर पनि मैले त्यति ठुलो सपना नेपाल, अब नेपालको बिजुली उनीहरूले लग्यो भने देश बन्छ आफ्नो ठाउँमा छ, तर 5000-10000 लागि आत्तिनुपर्छ जस्तो लाग्दैन। हामी इन्डियाले किनेन, हामी चाहिँ अब के गर्ने भनेर बस्नुपर्छ जस्तो लाग्दैन, किनकि हामीसँग अहिले 0 छ, इन्डस्ट्री छैन, केही छैन, है? इन्डस्ट्रीको नाममा इन्डस्ट्री मात्रै छ तर प्रडक्सन बिजुली आउँदैन। तपाईँ के अरे डिजेलमा जेनेरेटर बालेर त इन्डस्ट्री सर्भाइभ हुँदैन आजको दिनमा। त्यसले गर्दाखेरि हामीले नेपालमै लागि पनि आज 700-800 छ, अझै धेरै बनाउनु बाँकी छ, होइन यस्तो 2-400 मेगावाटका प्रोजेक्टहरू, किनकि 5000 मेगावाट भनेको थुप्रै हो कि, त्यसले गर्दाखेरि अहिले आत्तिहाल्नुपर्ने छैन। र जुन इन्डियाले बनाए पोलिसी त्यो ठुल्ठुलोको लागि हो, ठुलो लाइसेन्सहरू जति उनीहरूसँगै छ, इन्डियन नैसँग छ, 1-2 वटा होला भनौँ, 80% लाइसेन्स इन्डियनको हातमा छ, भनेपछि उनीहरूको बिजुली उनीहरूले किन्छ, त हामीलाई त्यति ठुलो समस्या पनि होइन। र हामी 800-1000 मेगावाटको प्रोजेक्ट बनाउँछु भनेर नेपालले अहिले त्यस्तो 1-2 जना निस्केला त सक्दैन पनि, त्यसले गर्दाखेरि त्यति आत्तिहाल्नुपर्ने जस्तो लाग्दैन मलाई। र हामी नेपालकै लागि बनाउन सक्छौँ, यहीँ खपत गर्न सक्छौँ, र त्यो खालको वातावरण चाहिँ सरकारले बनाइदिनु पनि पर्छ ल। अनि सरकारले चाहिँ ल बिजुली भयो भने अलिकति जनतालाई अवेरनेस जस्तो, तपाईँ रुख काटेर दाउराले बनाउँछ, खाना बनाउँछ, त्यसको साटो बिजुलीमा बनाउन सक्छ होइन, अनि गाडीमा बिजुली चलाउन सक्छ, थुप्रै कुराहरू छन्। त्यसले 5000-10000 मेगावाट नेपालमै बन्छ, नेपालमै खपत हुन्छ। र अहिले इन्डियाले के निकाल्यो भनेर त्यति आत्तिनु पर्दैन। यी ठुल्ठुला विदेशीहरू, मल्टिनेसनल कम्पनी, विदेशी कम्पनी आउनलाई अलिकति गाह्रो होला, त सरकारले त्यो लेभलमा सोच्नुपर्छ। तर हामी नेपालीले लगानी गरे प्रोजेक्टहरू यहीँ खपत हुन्छ, यहीँ आउँछ, र कोही सर्वसाधारणले पनि आत्तिनु पर्दैन पैसा लगाइहाल्छु भन्नेले, त्यो खालको र ठुलो लेभलमा पोलिसी लेभलमा त सरकारले लाग्नुपर्छ।
विद्युत उत्पादनमा आइपर्ने समस्या र जलविद्युत विकासका चुनौतीका बारेमा सिंहटी हाइड्रो इनर्जी प्रणालीका कार्यकारी निर्देशक गणेश कार्कीसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिन्दो नेपालको समय सकिन लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि कार्यक्रम बदलिन्दो नेपालबाट पिटी रोप्सन विदा हुन्छु। नमस्कार।